तर यो छोटो समयहरू पनि हामीले यसरी अलग गरेर जुटेर केवल प्रभुको वचनमा ध्यान दिनलाई चाहिँ समय लिन पायौँ। अझ दिन थप्न पायो हुन्थ्यो जस्तो लाग्ने कतिजना छ एकचोटि हात उठाउँछ ल धन्यवाद। अब हामी चाहिँ इच्छा हुनु प्रभुले देख्नुहुन्छ, हाम्रो हृदयको चाहनाहरू उहाँले पुरा गर्नुहुन्छ। अनि यहाँबाट तपाईँले जुन परमेश्वरको वचनमा यति कुराहरू, यति आशिषमय कुराहरू, यति शिक्षाहरू, यति ख्रिस्टका कुराहरू र यति हामीलाई अर्थीहरू छन् भन्ने केही स्वाद पाएर चाहिँ तपाईँहरू अब आफै बाइबल अध्ययन गर्नेहरू हुनुहोस्, आफै दिनहुँ बाइबल पढ्नुहोस् अनि लेख्नुहोस्। पढ्ने मात्र होइन, पढ्ने मात्र भने चाहिँ कहाँ कहाँ विचार जान्छ, निदाउँछ पनि, अनि ओहो अनि घडी हेर्न थालिन्छ। त्यसैले अध्ययन केही खोजी गर्दै, जसरी प्रेरित सत्रको 11 लेखेको छ, बेरियाको क्रिस्चियनहरू चाहिँ दिनहुँ पवित्र शास्त्र पढ्थे भने छैन, दिनहुँ पवित्र शास्त्रमा खोजी गर्थे उनीहरू चाहिँ। अनि त्यो नमुना अब यो भागमा चाहिँ हामी बाइबलको अब सम्पूर्ण बाइबल नै पवित्र शास्त्रको परमेश्वरको पवित्र प्रेरणाद्वारा दिएको पवित्र शास्त्र हो, तर कुनै कुनै अध्यायहरू चाहिँ अति नै विशेष छन्। अनि पहिला चाहिँ पहिलो कोरिन्थी 15 एकचोटि हेरौँ, हामी उत्पत्ति 22 अध्यायमा जान अगाडि पहिलो कोरिन्थी 15 अनि यो छोटो समयमा केही गहकिला कुराहरू हेर्न चाहन्छौँ। अनि तपाईँको जीवनमा साँचो मुक्तिको घडी हुनसक्छ यही 45 मिनटभित्रमा। तपाईँ मृत्युबाट जीवनमा सर्न सक्नुहुन्छ किनभने यहाँ चाहिँ परमेश्वरको सुसमाचार छ, अनि यहाँ नै तपाईँले चाहिँ आफ्नो जीवनलाई म प्रभुलाई अर्पण गर्छु, अब उहाँले मलाई मुक्ति दिनुभयो, अब म आफ्नो शरीर नै उहाँलाई जिउँदो बलिदानको रूपमा दिन्छु भनेर यो निर्णय गर्ने आज यो 45 मिनटमा भित्र हुन पनि सक्छ। धेरै महत्त्वपूर्ण निर्णयहरू गर्ने समय हुनसक्छ। पहिलो कोरिन्थी 15:3-4 चाहिँ सुसमाचारको परिभाषा हामी फेरि पढौँ। किनकि सबैभन्दा पहिले मैले तिमीहरूलाई त्यही कुरा सुम्पिदिएँ जुन कुरा मैले पनि पाएको थिएँ, अर्थात् पवित्र शास्त्रहरू मुताबिक ख्रिस्ट हाम्रा पापहरूका निम्ति मर्नुभयो र गाडिनुभयो, अनि पवित्र शास्त्रहरू मुताबिक उहाँ तेस्रो दिनमा बौराइनु भयो। दुईपटक चाहिँ यहाँ बताएको छ मुताबिक ख्रिस्टको मृत्यु, ख्रिस्टको गढाई र ख्रिस्टको बौरी उठाए जुन तेस्रो दिनमा भयो, यो चाहिँ के मुताबिक भनेको छ दाजुभाइहरू? पवित्र शास्त्रहरू मुताबिक। पुरानो नियमको कुरा गरिरहेको यहाँ पावलले यो नयाँ नियमको पत्र लेख्दाखेरि, पवित्र शास्त्र मुताबिक। अनि त्यसैले पवित्र शास्त्र अर्थात् पुरानो नियममा चाहिँ सुसमाचार रहेको छ भन्ने कुरा यहाँ शिक्षा पाउँछौँ। वास्तवमा एकदम गहिरो रूपमा चाहिँ पुरानो नियममा चाहिँ सुसमाचार छ। घटना चाहिँ कलवरी डाँडामा भएको कुरा चाहिँ नयाँ नियममा पढ्छौँ, तर त्यसको व्याख्या बयान र त्यसको भविष्यवाणी चाहिँ पुरानो नियम शास्त्रमा पाउँछौँ। मलाई केही उदाहरण दिनुहोस् तपाईँले, यदि पुरानो नियममा चाहिँ कुन ठाउँमा ख्रिस्टको मृत्यु बयान गरिएको छ भन्नुभयो भने कुन चाहिँ अध्याय रोज्नुहुन्छ दिदीबहिनीहरू? हात उठाउनुहोस् पहिला, हात उठाउनुहोस् अनि भन्नुहोस्। हुन्छ सारदा, यसैया 53, धन्यवाद, मेरो रोजाइ पनि त्यही हुन्थ्यो। अब दाजुभाइहरू अर्को अध्याय रोज्नु पऱ्यो भने चाहिँ ख्रिस्टको दुःखहरू र मृत्युलाई बयान गर्ने कुन चाहिँ अर्को अध्याय भन्यो भने चाहिँ कुन चाहिँ रोज्नुहुन्छ? भजन सङ्ग्रह 22, त्यो पनि मेरो दोस्रो रोजाइ थियो। अनि त्यसपछि तेस्रो रोजाइ चाहिँ कुन हुनेछ त? त्यो चाहिँ हाम्रो अहिलेको अध्याय हो, यो चाहिँ उत्पत्ति 22 हो। ख्रिस्ट यो संसारमा जन्मिनुभन्दा पनि 2000 वर्ष अगाडि चाहिँ यहाँ परमेश्वरले एउटा बुवा र छोरालाई लिएर उहाँले चाहिँ पिता र पुत्र मिलेर संसारको उद्धारको लागि गर्नुहुने कार्यलाई चाहिँ यहाँ वास्तवमै देखाउनुहुन्छ। उत्पत्ति 22 अध्याय त्यसैलाई अब पढ्नेछौँ। अनि प्रार्थना पहिला पढौँ अनि त्यसपछि प्रार्थना गर्नेछौँ। 22 अध्यायको एक पदबाट अनि तर 34 पदलाई पनि जोडौँ 21 अध्यायमा, किनभने समयको अन्तरालको केही हामीलाई आइडिया हुन्छ। 34 पद 21 अनि धेरै दिनसम्म अब्राहमले फलिस्तीहरूको देशमा बसोबासो गरे अनि यस्तो भयो यी कुराहरू पछि परमेश्वरले अब्राहमलाई जाँच्नुभयो र उनलाई भन्नुभयो, हे अब्राहम, अनि उसले भने हेर्नुहोस् म यहाँ छु। अनि उहाँले भन्नुभयो तिम्रो एकमात्र छोरा इसहाकलाई लेऊ, जसलाई तिमी प्रेम गर्छौ, र मोरिया देशमा जाऊ, अनि त्यहाँ ती पहाडहरूमध्ये एउटामा जो म तिमीलाई बताउनेछु उसलाई होम बलिको रूपमा चढाओ। 3 पद तब अब्राहम एका बिहानै उठे र आफ्नो गदामा काठी कसे, अनि उनले आफ्ना जवानहरूमध्ये 2 जनालाई र आफ्नो छोरा इसहाकलाई आफ्नो साथमा लिए, अनि होम बलिका निम्ति दाउरा चिरे र उठे, अनि परमेश्वरले उनलाई बताउनु भएको ठाउँतिर हिँडे। अनि तेस्रो दिनमा ख्याल गर्नुहोस् अब्राहमले आफ्ना आँखा उठाए र टाढामा त्यो ठाउँ देखे, अनि अब्राहमले आफ्ना जवानहरूलाई भने तिमीहरू यहीँ गधासँग बस, अनि म र यो केटो चाहिँ अलिक पर जान्छौँ र उपासना गर्नेछौँ, अनि तिमीहरू कहाँ फर्केर आउनेछौँ। 6 पद अनि अब्राहमले होम बलिको दाउरा लिए र आफ्नो छोरा इसहाकमाथि लादे, अनि उनले आगो र छुरी हातमा आफ्नो हातमा लिए, अनि उनीहरू दुवै सँगसँगै हिँडे। 7 पद अनि इसहाकले आफ्नो बाबु अब्राहमसँग बोलेर भने मेरा पिताजी, अनि उनले भने हेर म यहाँ छु मेरा छोरा, अनि उसले भने हेर्नुहोस् आगो र दाउरा छन् तर होम बलिका निम्ति पाठा कहाँ छ। 8 पद अनि अब्राहमले भने मेरा छोरा परमेश्वर आफैले होम बलिका निम्ति पाठाको प्रबन्ध गर्नुहुनेछ, अनि उनीहरू यसरी उनीहरू दुवै सँगसँगै हिँडे। 9 पद अनि उनीहरू परमेश्वरले उनलाई बताउनु भएको ठाउँमा आइपुगे, अनि अब्राहमले त्यहाँ एउटा वेदी बनाए र दाउराहरू मिलाएर राखे, अनि उनले आफ्नो छोरा इसहाकलाई बाँधे र उसलाई वेदीमा दाउरामाथि राखे, अनि अब्राहमले आफ्नो हात बढाएर आफ्नो छोरालाई बलि गर्नका निम्ति छुरी उठाए। 11 पद तब परमप्रभुका दूतले स्वर्गबाट उनलाई पुकारेर भने अब्राहम अब्राहम, अनि उनले भने हेर्नुहोस् म यहाँ छु, अनि उहाँले भन्नुभयो त्यस केटामाथि आफ्नो हात नबढाओ र त्यसलाई केही नगर, किनकि अब म जान्दछु तिमी परमेश्वरको डर मान्दा रहेछ, किनभने तिम्रो छोरालाई तिम्रो एकमात्र छोरालाई पनि तिमीले मबाट रोकेर राखेका छैनौ। 13 पद अनि अब्राहमले आफ्ना आँखा उठाएर हेरे अनि हेर उनको पछिल्तिर एउटा थुमा झाडीमा आफ्ना सिंहहरू अल्झेर फसेको रहेछ, अनि अब्राहम गए र त्यस थुमालाई लिए र त्यसलाई आफ्नो छोराको सट्टामा होम बलि चढाए, अनि अब्राहमले त्यस ठाउँको नाम यहोवा यिरे राखे। यसकारण आजसम्म पनि परम प्रभुको पर्वतमा प्रबन्ध गरिनेछ भनी भनिन्छ। पन्ध्र पद अनि स्वर्गबाट परमप्रभुका दूतले अब्राहमलाई दोस्रो पल्ट पुकारे र भने, परमप्रभु भन्नुहुन्छ, मैले आफ्नै नाममा कसम खाएको छु किनकि तिमीले यो काम गरेका छौ र आफ्नो छोरालाई, आफ्नो एकमात्र छोरालाई रोकेर राखेका छैनौ। यसैले म तिमीलाई आशिषमाथि आशिष दिनेछु, म तिम्रो वंशलाई आकाशका ताराहरू झैँ र समुद्रका किनारमा हुने बालुवा झैँ गरी वृद्धिमाथि वृद्धि गर्नेछु, अनि तिम्रो वंशले आफ्ना शत्रुहरूको मूल ढोका अधिकार गर्नेछन्, अनि तिम्रो वंशमा पृथ्वीका सबै जातिहरू आशिषित हुनेछन् किनकि तिमीले मेरो आज्ञा पालन गरेका छौ। अनि अब्राहम आफ्ना जवानहरू कहाँ फर्के र उनीहरू उठे र एकसाथ बेर्सेबा गए, अनि अब्राहम बेर्सेबामै बसे। यहाँसम्म हामी पढ्नेछौँ। प्रार्थना गरौँ। प्रभु हामीलाई सहायता गर्नुहोस्, पवित्र वचन हाम्रो आँखाहरू खोलिदिनुहोस्, हामीलाई मद्दत गर्नुहोस्, यसको अर्थहरू हामीलाई दिनुहोस्, हाम्रो हृदयसित बोल्नुहोस्, तपाईँले काम गरिदिनुहोस्, तपाईँको आत्माले जो मरेकाबाट जीवन ल्याउन सक्नेले हाम्रो बिचमा उद्धारको काम गर्नुहोस्, हाम्रो बिचमा तपाईँले समर्पणको काम ल्याउनु भएको होस्। हामी प्रार्थना गर्छौँ विश्वासको काम ल्याउनु भएको होस्, प्रेम आज्ञा पालनको काम हाम्रो हृदयहरूमा जीवनमा हुन सकोस्, जुन यो पवित्र शास्त्रको उद्देश्य पुरा होस्, अनि प्रभु हामी तपाईँलाई देख्न सकौँ, पिता तपाईँको हृदयलाई अझ बुझ्न सकौँ, हामी यो प्रार्थना गर्छौँ। धन्यवाद छ प्रभु यीशुको नाममा, आमेन। यहाँ स्पष्ट छ कि यो चाहिँ कलवरी क्रुसको तस्विर हो। वास्तवमा इसहाक चाहिँ प्रभु यीशु ख्रिस्टको तस्विर हो भन्ने कुरा चाहिँ धेरै धेरै बुधाहरूमा समानताले देखाउँछ। एक चाहिँ इसहाकको जन्म प्रभु यीशुको जस्तै अलौकिक जन्म थियो। यीशु ख्रिस्ट एउटा कन्याबाट जन्मिनु भयो। इसहाक चाहिँ अब्राहम र इसहाकको वृद्ध अवस्थामा, जन्मन नसक्ने अवस्थामा, असम्भव अवस्थामा त्यहाँ जन्मेको छोरा हो। जसरी एउटा कन्याबाट जन्मिनु पनि असम्भव हो, तर परमेश्वरको लागि कुनै कुरा असम्भव छैन। यो अलौकिक जन्मबाट चाहिँ इसहाक यीशु ख्रिस्टको तस्विर भएको देख्छौँ। अर्को चाहिँ इसहाक चाहिँ पिताको प्यारो छोरा हो। जसरी यीशु ख्रिस्ट पनि पिताको प्रिय पुत्र हुनुहुन्छ, अनन्तदेखि पिताको छातीमा हुनुहुने, जसलाई चाहिँ यो संसारमा पठाउनु भयो हाम्रो मुक्तिदाता हुनलाई, जो बप्तिस्मामा पिताको आवाज सुन्नुभयो, यिनी मेरा प्रिय पुत्र हुन् जससँग म अत्यन्तै प्रसन्न छु। अर्को चाहिँ जसरी इसहाक चाहिँ प्रतिज्ञा गरिएको वंश हो, त्यस्तै वास्तवमा प्रतिज्ञा गरेको वंश तस्विरको वास्तविकता चाहिँ प्रभु येशु ख्रीष्ट हुनुहुन्छ। एकचोटि गलाती तिनमा मसँग हेर्नुहोस् त, गलाती तिनमा, अनि यहाँ फर्किहाल्नेछौँ, तर गलाती तिनमा सारा संसारलाई आशिष दिनलाई अब्राहमलाई परमेश्वरले रोज्नुभयो। तिम्रो वंशमा नै संसारको सबै जातिहरू परिवारहरूले आशिष पाउनेछन्। यो चाहिँ परमेश्वरले संसारका आदमका सबै सन्तानहरूलाई मुक्ति दिलाउनका लागि गर्नुभएको योजना कसरी कार्यान्वयन हुन्छ भन्ने कुराको भविष्यवाणी थियो। अनि अब्राहमबाट चाहिँ इसहाक आयो, इस्माइल होइन, इसहाकद्वारा चाहिँ यो प्रतिज्ञा पुरा हुनेवाला थियो। तर इसहाक पनि तस्विर मात्र हो, इसहाकले नै हामीलाई मुक्ति दिन सक्ने होइन, तर हाम्रो इसहाक प्रभु येशु ख्रिस्टले चाहिँ मुक्ति दिन सक्नुहुन्छ, जो चाहिँ तस्विरको रूपमा इसहाकलाई पाउँछौँ। अनि यो चाहिँ गलाती तिन अध्यायमा चाहिँ 16 पदमा हामी पढ्छौँ, अब अब्राहम र उनको वंशलाई प्रतिज्ञाहरू गरिए, उहाँले धेरैको विषयमा भने चाहिँ गरी वंशहरूलाई भन्नुहुन्न, तर एउटाको विषयमा भने चाहिँ गरी र तिम्रो वंशलाई भन्नुहुन्छ, जो ख्रिस्ट हुनुहुन्छ। त्यसैले इसहाक चाहिँ प्रतिज्ञा गरेको त्यो वंश प्रभु येशु ख्रिस्ट, जो चाहिँ स्त्रीको सन्तान, उत्पत्ति 3:15
त्यो पुरा भएको तस्बिर थियो। अनि अर्को समानता चाहिँ इसहाक आज्ञाकारी देख्छौँ। यहाँ हामीले पढ्यौँ कि अब्राहमले चाहिँ जब मोरिय डाँडामा पुगेर इसहाकलाई जब बलिदान गर्न एउटा एउटा कदम चाल्दैछ, अब वेदीमा चाहिँ के गरिन्थ्यो भने पशुलाई बाँधेर राखिन्थ्यो। अनि यसरी चाहिँ अब यहाँ इसहाकलाई चाहिँ होम बलि चढाउन बाँध्छ, अनि इसहाकले चाहिँ कुनै पनि विरोध गर्दैन। इसहाक चाहिँ प्रभु यीशु ख्रिस्टको तस्बिर हो। उहाँ चाहिँ एउटा मारिन लगेको गुङ्गा थुमा जस्तै बन्नुभयो। उहाँले आफ्नो मुख खोल्नु भएन। उहाँ चाहिँ पिताको इच्छा पुरा गर्नको लागि आफूलाई पुरा सुम्पन्नु भयो। उहाँले भने मेरो इच्छा होइन पिता, तपाईँको इच्छा पुरा होस्। अनि यहाँ चाहिँ मृत्युसम्म आज्ञाकारी। एकचोटि हामी चाहिँ फिलिपी दुईमा हेरौँ, हामी केही बुँदाहरू हेरेपछि अनि उत्पत्ति 22 हेर्नेछौँ। फिलिपी 2 अध्याय 5-8 ख्रिस्ट येशूमा जुन मन थियो त्यही मन तिमीहरूमा पनि होस्। फिलिपी 2:6 अब जसले परमेश्वरकै स्वरूपमा हुनुभएकोले परमेश्वरसँग बराबरी हुनलाई लुटको माल सम्झनु भएन। 7 तर आफैलाई रित्तो पार्नुभयो र दासको रूप धारण गरेर मानिसहरूको समानतामा हुनुभयो, अनि मानिस जस्तो रूपमा प्रकट भएर उहाँले आफूलाई नम्र तुल्याउनु भयो र मृत्युसम्म क्रुसको मृत्युसम्म आज्ञाकारी हुनुभयो। जसरी इसहाक पनि वेदीमा चढाइनलाई चाहिँ आज्ञाकारी थियो। तर यो चाहिँ प्रभु येशूको तस्बिर हो। तर त्यो दिन चाहिँ इसहाकलाई त वास्तवमा अब्राहमले फिर्ता पायो, परमेश्वरले रोक्नु भयो, अनि उसले चाहिँ बलि चढाउनु परेन। अनि यसबाट सिक्छौँ कि कहिले पनि परमेश्वरको योजनामा मान्छेलाई बलिदान चढाउनु चाहिँ थिएन। यहीँबाट देख्यौँ उहाँले रोकिहाल्नु, यो त जाँच थियो, एउटा जाँच थियो। अनि इसहाक चाहिँ मरेकोबाट बौरेर उठे बराबर भए। इसहाक अब्राहमको सोचाइमा त मरिसकेको थियो, मार्न मात्र बाँकी थियो, उसले पुरा निर्णय गरिसकेको थियो, तर अब जीवित फिर्ता पाउँछ। अनि तेस्रो दिनमा आउँथ्यो। अनि यसरी प्रभु येशु पनि मरेकाहरूबाट तेस्रो दिनमा बौरेर उठ्नुभयो। पवित्र शास्त्र मुताबिक सुसमाचार अब्राहमलाई पनि प्रचार गरिएको थियो। अनि यो सबै घटना कहाँ घट्यो? मोरिया डाँडामा, यरुसलेम हो त्यो, त्यो डाँडा जहाँ चाहिँ प्रभु येशु पनि कल्वरी क्रुसमा टाँगिनु भयो। सबै कुराहरू चाहिँ ठ्याम्मै मेल खान्छन्। यसमा चाहिँ कुनै पनि शङ्कै छैन। प्रभु येशु ख्रिस्टको कल्वरी क्रुसको बलिदानलाई चाहिँ यहाँ अहिले पढ्दैछौँ। यो वास्तविक घटना हो अब्राहम र इसहाकको, तर परमेश्वरले चाहिँ यो पूर्व दर्शन चाहिँ दिनुभयो। परमेश्वरको हृदयमा चाहिँ यो अनन्तकालदेखि रहेको कुरा हो वास्तवमा। एकचोटि हेर्नुहोस् न प्रकाशको 13 अध्यायमा, परमेश्वरको पुत्र तपाईँ र मेरो लागि चाहिँ पापहरू बोकेर क्रुसमा मर्ने कुरा चाहिँ अपरझट आएको विचार होइन। यो चाहिँ वास्तवमा आदम र हवालाई बनाउनुभन्दा अगाडिको योजना हो। यो चाहिँ संसार उत्पत्ति हुनुभन्दा अगाडिको योजना। यो परमेश्वरको अति नै गहिरो गहिरो उहाँको मनसाय हो, जो चाहिँ पिता अनि पुत्र अनि पवित्र आत्मा मिलेर सल्लाह गर्नुभएको अनन्तको बाचा। अनि यहाँ चाहिँ प्रकाशको 13 अध्यायमा हामी पढ्छौँ, यसरी बयान गरिएको छ, अनि पृथ्वीमाथि बस्ने सबैले त्यसलाई, भनेको यो ख्रिस्ट विरोधी भविष्यमा आउने यो झुटो ख्रिस्टलाई दण्डवत गर्नेछन्, अर्थात् तिनीहरूले जसका नामहरू संसारको उत्पत्तिदेखि मारिनु भएको थुमाको जीवनको पुस्तकमा लेखिएका छैनन्। यहाँ चाहिँ प्रभु येशू ख्रिस्टलाई चाहिँ संसारको उत्पत्तिदेखि मारिनु भएको थुमा भनेर चाहिँ बयान गरिएको छ। अर्थात् हामी चाहिँ प्रभु येशु ख्रीष्टको क्रुसको मृत्युलाई चाहिँ हामी बाइबलभरि पढ्न सक्छौँ, संसारको उत्पत्तिदेखिको घटनाहरू हेर्दै जान सक्छौँ, उत्पत्ति 3:15 हेर्दै जान सक्छौँ, त्यसपछि छालाको लुगा लगाएर आदम र हव्वालाई पहिरन गरेको देख्न सक्छौँ, त्यसपछि हरेक होम बलिको बलिदानहरूद्वारा त्यो देख्न सक्छौँ, अनि गर्दै गर्दै आएर चाहिँ यहाँ उत्पत्ति 22 हामी देख्न सक्छौँ। अब हामी चाहिँ उत्पत्ति 22 अध्ययन गरौँ। अनि अरू कैयौँ कुराहरू पनि तपाईँले अवश्य यहाँ देख्नुभयो, जस्तै अब्राहमले चाहिँ छोरालाई के बोक्न लगाउँछन्, के बोक्न लगाउँछन्, दाउरा, है, दाउरा बोक्नदेछ। अनि प्रभु येशु ख्रीष्ट पनि क्रुस बोक्दै कलवरीमा जानुभयो, हाम्रो सबै पापहरू बोक्दै, अनि उहाँको आफ्नै वेदीलाई बोक्दै जानुभयो बलिदान हुनलाई। अनि यहाँ अरू कुराहरू पनि छन्, तर यहाँ चाहिँ हामी हेरौँ, यहाँ 22:1 यसो लेखेको छ, अनि यस्तो भयो यी कुराहरू पछि, त्यहीँ रोकौँ हामी, के कुराहरू पछि भएको यो? यहाँ परमेश्वरले भयङ्कर भयङ्कर ठुलो जाँच गर्न लाग्नुभएछ, अब्राहमको जीवनको सबैभन्दा फोकस गरिएको घटना यही हो, सबै पहिलाको घटनाले यहीँ लाँदैछ है। अनि यो जाँच चाहिँ एकदम गाह्रो जाँच थियो, तर यो जाँच चाहिँ कहिले आयो भने यी कुराहरू पछि भनेको छ, के कुराहरू पछि? अब अवश्य नि योभन्दा अगाडि घटेको घटनाहरू हुन्, अनि कहाँदेखि अगाडि हेर्ने? अब 3 घटनाहरूले चाहिँ वास्तवमा अब्राहमलाई तयार पारेको छ, यो 22 आफ्नो इसहाकलाई, आफ्नो प्यारो एकमात्र छोरालाई बलिदान दिनलाई उसलाई कसरी तयार गर्नुभयो भने, परमेश्वरले सबभन्दा पहिला चाहिँ उसलाई भन्नुभयो, तिम्रो बुवाको घर छोडेर, तिम्रो कुटुम्बलाई छोडेर हिँड। त्यसैले उसको नाता गोताहरूबाट चाहिँ उसले माया गरेको देश, भूमि, उर सब छोडेर चाहिँ ऊ गएको छ, उसको हृदय चाहिँ परमेश्वरपट्टि गइरहेको छ। अनेक तान्ने, हामीलाई खिच्ने कुराहरू हुन्छन्, कति चाहिँ न्यायचित कुराहरू नै हुन्छन्, तर हामीलाई परमेश्वरको नजिकभन्दा पनि हामीलाई चाहिँ टाढा राख्ने कुराहरू हुन्छन्। कतिपटक चाहिँ नाता गोताहरूले यो भूमिका खेलिरहेको हुन्छ, अनि अब्राहमलाई भन्नुभयो त्यो सब छोडेर आऊ, पहिलो कुरा थियो। पछि चाहिँ उसको साथमा चाहिँ एकजना चाहिँ अझ पनि टाँसिरहेको थियो नाता गोता, एकजना लोत भन्ने भतिजो थियो, अनि उसलाई धेरै माया गर्थ्यो, प्रेम गर्थ्यो, नगरेको त उसलाई त कहाँ लान्थ्यो र, तर लोतबाट पनि छुट्टिनु पर्यो। यो पनि अवश्य नै अब्राहमको लागि चाहिँ एउटा अर्को बिछोडको अनुभव थियो, तर अर्को जन आयो, अघि अध्ययन गऱ्यौँ, इस्माएल, उसले माया गर्थ्यो इस्माएललाई, उसको लागि प्रार्थना गरेको थियो परमेश्वरसँग, इस्माएल चाहिँ बाँचोस् प्रभु, अनि तर इस्माएल अनि हागारलाई पनि घरबाट निकाल्नु पर्यो। ऊ चाहिँ परमेश्वरले जे जे भन्नुहुन्छ त्यो गरिरहेछ, उसको लागि चाहिँ कोही पनि ठुलो छैन, गाह्रो छ, सजिलो छैन, तर ऊ चाहिँ यदि परमेश्वर र मान्छे, मेरो नाता गोता, मेरो जोसुकै होस्, पति पत्नी, छोरा छोरी, बुवा आमा, मैले रोज्नुपर्छ भने एकदम स्पष्ट थियो अब्राहमको जीवनमा ऊ परमेश्वर रोज्नेवाला थियो। अनि यहाँ चाहिँ अब उसले आफ्नै छोरा, आफ्नो बुढेसकालमा जन्मेको छोरा, 25 पर्खेको छोरा, उसको प्यारो इसहाकलाई अब बलिदान दिन पनि तयार छ। अब यो ठुलो जाँच हो, जाँचको विषयमा हामीलाई याकुब 1 महत्त्वपूर्ण कुरा सिकाउँछ। एकचोटि याकुब 1 जाउँ त, याकुब 1 अध्याय, अब्राहमको ठुलो जाँच गर्नुभयो भनेर बाइबल उत्पत्ति 22:1 लेखेको छ, अनि परमेश्वरले हरेक विश्वासीको विश्वास जाँच्नुहुन्छ भनेर बाइबल सिकाएको छ। याकुब 1:2-3 पढ्नेछौँ। यहाँ लेखेको छ, मेरा भाइहरू हो, ज जब तिमीहरू नाना प्रकारका परीक्षाहरूमा पर्दछौ तब यसलाई पुरा आनन्द सम्झ। यो जानेर कि तिमीहरूको विश्वासको जाँचले धीरज उत्पन्न गर्छ चारपट, तर धीरजलाई आफ्नो सिद्ध काम गर्न देऊ कि कुनै कुराको खाँचो नपर्ने गरी तिमीहरू सिद्ध र पूर्ण हौ। यहाँ के सिकाएको छ भने जाँच आवश्यक छ विश्वासीको जीवनमा, के गर्नलाई, हामीलाई सिद्ध बनाउनलाई, त्यही भनिरहेछ यहाँ। अनि यो चाहिँ कसलाई लागू हुन्छ भने सबैलाई, विश्वासी अविश्वासी सबैलाई लागू हुन्छ यो पद। हेर्नुहोस् त के भनेछ त्यहाँ दुई पद अनुसार, हे मेरा भाइहरू, यो चाहिँ विश्वासीहरूलाई मात्र हो, अविश्वासीहरू तपाईँ यदि मुक्ति पाउनु भएको छैन भने तपाईँलाई चाहिँ परमेश्वरले खास जाँचिरहनु भएको छैन, तपाईँको विश्वासै छैन, अब के जाँच्ने, तपाईँलाई त पश्चाताप गर, म कहाँ आऊ, विश्वास गर, कलवरी क्रुसमा हेर, ख्रिस्टले के गरिदिनु भयो तिम्रो लागि, तिमी नाश हुन लागिरहेछौ तर म तिमीलाई बचाउन चाहन्छु, आऊ, त्यसरी बोलाउँदै हुन्छ। तर हामी आइसकेपछि चाहिँ हाम्रो विश्वासलाई सिद्ध बनाउनु छ, अनि उहाँले जाँचेर सिद्ध बनाउने हो, जसरी सुनलाई पनि खारेर बनाइन्छ सिद्ध। ख्रिस्टमा आएपछि हुन त हामी परमेश्वरको अनुग्रहले उहाँको सन्तान त भइसक्यौँ, अझ सन्तान त हुनु परेको छैन, सन्तान त भइसक्यौँ, तर के भने हामीलाई सिकाइनु खाँचो छ, परमेश्वरको मार्गमा हामीलाई तालिम दिन खाँचो छ, हामी चाहिँ पुत्र जस्तो हुनु परेको छ, परमेश्वरको पुत्र येशू ख्रीष्ट जस्तो। त्यो बिग्रियो नि, सुरुमा त बनाउनु भएको थियो आदमलाई आफ्नै स्वरूपमा, त्यो बिग्रियो, अब चाहिँ हामीलाई बदल्नु छ। अनि यसलाई चाहिँ के भनिन्छ भने पवित्रीकरण, सेन्टिफिकेसन, यो चाहिँ एउटा प्रक्रिया हो, यो चाहिँ मुक्ति पाएकै दिनमा हामी चाहिँ पूर्ण रूपमा ख्रीष्ट जस्तो बनिसकेका हुँदैनौँ। धार्मिकता हामीले सित्तैमा पाइसकेको हुन्छौँ, तर व्यवहारिक धार्मिकता चाहिँ अब हामीले सिक्नु परेको छ, धार्मिकताको तालिमको लागि वचन हामीलाई दिन चाहिन्छ। यो चाहिँ पवित्रीकरणको कुरा हो, धर्मी ठहरिनु, यो चाहिँ विश्वास गरेको घडी धर्मी ठहरियो, तर पवित्रीकरण चाहिँ यो मुक्ति पाएको दिनदेखि सुरु हुन्छ, अथवा नयाँ जन्म पाएको दिन अथवा घडीदेखि सुरु हुन्छ, र यो चाहिँ चलेको चले हुन्छ, कहिलेसम्म, ख्रिस्ट कहाँ हामी नपुगेसम्म, उहाँ हामीलाई लिन नआउनु भएसम्म, उहाँले सुरु गर्नुभएको असल काम कुन पदमा भनेको छ त्यो, यस कुरामा म निश्चित छु जुन असल काम तिमीहरूभित्र परमेश्वरले सुरु गर्नुभएको छ त्यो ख्रिस्टको दिनसम्ममा पुरा गर्नुहुनेछ। कहाँ भनेको छ अरे दाजुभाइहरू, फिलिपी 1:6 है, त्यसैले यो भइरहेछ, चलिरहेछ, ख्रिस्टको दिनसम्म यो पुरा गर्दै 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 पुरा गर्नुहुन्छ जब हामी ख्रिस्ट जस्तै हुनेछौँ। अनि जीवनमा आउने परीक्षाहरू, जाँचहरू चाहिँ विश्वासीको जीवनलाई ख्रिस्ट जस्तो बनाउनको लागि एउटा महत्त्वपूर्ण माध्यम हो, किनभने हामीलाई नम्र बनाइनु परेको छ, किनभने स्वभावले इस्माएल चाहिँ कस्तो छ, घमण्डी छ, अनि हामीलाई सिकाइनु परेको छ कि भने आफ्नै समाजमा भर पर्नु हुँदैन, ओहो त्यो सिक्नलाई कति टाइम लाग्छ हामीलाई है, अनि हामीलाई सिकाइनु परेछ, देखाइनु परेछ कति स्वार्थी छौँ हामी आफै चाहिँ, हाम्रो इस्माएल हाम्रो पुरानो स्वभाव, ताकि हामी चाहिँ त्यसलाई पुरा हामी चाहिँ घृणा गरौँ, मरेको ठानौँ, हामी हाम्रो आफ्नै पाप हामीले जानेको छैन, हामी नयाँ जन्म पाएपछि चाहिँ इस्माएललाई चिन्न थाल्दो रहेछ, अघि हामीले भने त, अनि त्यसैले हामीलाई अनेकौँ तालिमहरू चाहिन्छ, ताडनाहरू चाहिन्छ, परीक्षाहरू चाहिन्छ, अनि जब हामी यो बुझ्छौँ तब हामी चाहिँ परीक्षामा पनि आफूलाई नम्र पार्न सक्छौँ, परमेश्वरले अब के गर्न लाग्नुभयो मेरो जीवनमा है, अब यो परीक्षा आयो, ठ्याक्कै सुरुमा चाहिँ हामीले त्यो ठ्याक्कै ख्याल नगरौँला, तर बानी बस्न थाल्छ है, सुरुमा चाहिँ परीक्षा, ओहो किन यस्तो भएको, फेरि अस्ति भर्खर एउटा पार गरे समस्या अनि फेरि आयो, तर बिस्तारै हामीले के बानी पर्न थाल्छ भने ए होइन अब फेरि मौका आयो, आनन्द सम्झ, याकुबले भन्छ जब तिमीहरू नाना प्रकारका परीक्षाहरू पर्दछ यो जाने कि तिमीहरूको विश्वासको जाँचले तिमीहरूलाई सिद्ध बनाउने तर्फ लगिरहेको छ, त्यसैले उहाँको सामर्थ्य हातमा नि आफूलाई राख्न सिक्छौँ, अनि हामी आशा गुमाउँदैनौँ, हराउँदैनौँ, हामी निराश हुँदैनौँ, हामी चाहिँ हो अब मैले सिक्नुपर्छ, ए मैले के अब सिकेर बढ्नुपर्छ, मलाई चिन्नुपर्छ भन्ने हुन्छ। अनि जीवनमा धेरै परीक्षाहरू जाँचहरू आउँछन्, तर चाबी के हो भने त्यो परीक्षा आउँदाखेरि तपाईँले के गर्नुहुन्छ, कस्तो खालको प्रतिक्रिया जनाउनुहुन्छ, चाबी चाहिँ त्यो हो। अब्राहमको जीवनमा के देख्छौँ भने हरेक परीक्षामा अब्राहम चाहिँ अघि सर्छ, सिक्छ, परमेश्वरको नाम एउटा सिक्छ, परमेश्वरको गुण सिक्छ, नम्र हुन्छ, सिक्दैछ। कुनै कुनै सिक्न अलिक गाह्रो पनि परिरहेछ, दोहोरिरहेछ उसको कुनै कुनै, हामी सबैको जीवनमा त्यस्तै हो, तर प्रकृति गरे। तर कोही कोही व्यक्तिहरू जति परीक्षा आए पनि, जति उनीहरूको जीवनमा घटे पनि, अनुभव गरे पनि उनीहरू सिक्दैन। दोस्रो तिमथी तिनमा त्यस्ता स्त्रीहरूको कुरा यहाँ बयान गरेको छ, दोस्रो तिमथी, अनि स्त्रीहरूमा त त्यस्तो हुन्छ भने होइन, पुरुषहरू पनि हुन्छन्, तर यहाँ चाहिँ दोस्रो तिमथी तिनको साथमा चाहिँ यसरी लेखेको छ, तपाईँ चाहिँ यस्तो नभन्नुहोस्। दोस्रो तिमथी तिनको साथमा लेखेको छ, हुन त यहाँ छ पददेखि पढौँ, यहाँ चाहिँ झुट्टा क्रिस्चियनहरू शिक्षकहरू चाहिँ खोजी हिँडिरहेछ अरे, कसलाई खोजिरहे हिँडिरहेछ, चर्चमै जानेहरूलाई खोजिरहेछ, कस्तोलाई खोजिरहेछ, उनीहरू चाहिँ कमजोरलाई खोजिरहेछ, जो अभिलाषामा जिरहेछ, त्यसैले उनीहरूलाई चाहिँ मिठो मिठो कुरा सुनाइदियो भने उनीहरू सुन्छ, वा गर्ने खालका त्यस्तो व्यक्तिहरूलाई खोज्दै घर घर चार्दै पनि हिँड्छ भनेछ। यो त ठ्याक्कै अहिलेको बयान सुनिन्छ, तिनको छमा हेर्नुहोस् त, किनकि ती यस्ता मध्येका हुन् जो घरहरूभित्र चाल मारेर पस्छन्। अब यो चाल मारेर चाहिँ अहिलेको जस्तो राम्रो चाल मारेर होइन, यो चाहिँ नराम्रो चाल मारेर, अनि पापहरूले दबिएका र नाना प्रकारका अभिलाषहरूद्वारा चलाइएका मूर्ख स्त्रीहरूलाई वशमा पार्छन्, उनीहरू पक्राउ पर्छन्, शिकार बन्छन् झुटो शिक्षकहरूको। सात पद, अब यो स्त्रीहरू कस्ता छन्, यहाँ भनेछ जुन स्त्रीहरूले सिक्न त सधैँ सिक्छन्, सिक्न त सधैँ सिक्छन् भनेछ, उनीहरू तालिममा जहिले पनि छन्, उनीहरूको जीवनमा विभिन्न कुराहरू उनीहरूलाई सम्झाइएको छ, उनीहरूको पाप देखाएको छ उनीहरूलाई सम्झाएको छ, उनीहरूलाई मौका दिएको छ, उनीहरूलाई अनेकचोटि भनिएको छ, सिक्न त सधैँ सिक्छन्, हजुर हो स्वीकार, सबै स्वीकार छ, तर सत्यको ज्ञानमा कहिले आइपुग्न सक्दैनन्। यो त साँचो विश्वासी जस्तो सुनेन होइन, यो त साँचो विश्वासी नै होइन, साँचो विश्वासी भनेको चेला हो, अनि चेला भनेको के हो, चेला भन्ने शब्द है चाहिँ ग्रिक भाषामा माथे टेस चाहिँ त्यहाँबाट, तपाईँहरू जो कलेज स्कुल पढ्ने म्याथमेटिक्स भन्ने शब्द त्यहाँबाट आउँछ, म्याथमेटिक्स, म्याथमेटिक्समा चाहिँ जस्तो कि के हुन्छ, टाइम्स टेबल है, 2 1 2 2 2 4 2 3 6 2 होइन गर्दैछ नि त, 2 5 10 3 5 15 होइन त, कता कता जाने सबै यहाँ हामी चाहिँ यो सिकारु माथि टेस्टले के गर्दैछ भने उसले चाहिँ अब कुनै पनि बेला 5 5 सय कति हो 25 भन्न सक्छ है। अनि एउटा चेला चाहिँ सिकिरहेछ, ढिलो चाँडो होला, विभिन्न हाम्रो पृष्ठभूमि छ, तर केही पनि नसिक्ने भनेको त ऊ चेलै होइन, बुझ्दै हुनुहुन्छ, तपाईँ चेला हो कि होइन। यहाँ अब्राहम सिक्दैछ, अनि परीक्षाहरूले चाहिँ एउटा साँचो विश्वासीलाई चाहिँ अझ उसलाई बढाउँछ। तपाईँ कस्तो भन्नुहुन्छ, परीक्षाहरूले तपाईँलाई घटाउँछ कि बढाउँछ, यहाँबाट जहाँ छ तपाईँ कहाँ हुनुहुन्छ, को हुनुहुन्छ, कतिलाई त तितो बनाउँछ परीक्षाहरूले, तर परीक्षाले त मिठो बनाउन सक्छ, मार होइन नहमी बनाउन सक्छ। अब्राहम बढ्दै बढ्दै गइरहेछ, अनि परमेश्वरले भन्नुभयो, अब अब्राहम 17:1 हामीले हेरेका थियौँ नि, अब्राहम म चाहिँ एलसदाई हुँ, सर्वशक्तिमान परमेश्वर, तिमी चाहिँ मेरो सामु हेर, मेरो सामु, मेरो अगाडि, मेरो नजरमा, मेरो सामु जस्तै जिउ, मानव तिम्रै अगाडि म जहिले पनि छु, त्यसरी जिउ, मेरो सामु हिँड र तिमी सिद्ध हो, मैले चाहेको यही हो, अनि तिमीलाई अलिकति म तालिम दिँदै जान्छु। अब हामी 22 अध्यायमा जाउँ, यहाँ आइपुग्दाखेरि अब धेरै घटनाहरू घटिसक्यो, अब सायद हामीलाई थाहा छैन अब्राहमले चाहिँ मेरो परीक्षाहरूको दिन चाहिँ सकियो होला भनेर बेर्सिबाको त्यो शान्त वातावरणमा, किनभने पलस्तीहरूसँग राम्रो मिलापसँग बस्न पाएको छ, अनि दिनहुँ इसहाक बढ्दैछ, अनि धेरै दिन बितिसकेको कुरा पनि बताएको छ, जुन चाहिँ उनीहरू त्यो बेर्सेबामा त्यसरी बस्न थालेको, अनि के अरे सबै चिज राम्रो नै भइरहेको छ है तर एक्कासी एक दिन परमेश्वरले उसँग बोल्नुहुन्छ अब्राहम अब्राहम हजुर म यहीँ छु जहिले पनि अब्राहम एकदम रेडी छ परमेश्वरको कुरा सुन्न सायद उसले सोच्दैछ अब जहिले पनि छ पटक पहिला मौका देखा पर्नु हुँदाखेरि जहिले पनि परमेश्वरले चाहिँ उहाँको करार जहिले पनि अझ त्यसलाई दोहोऱ्याउनुहुन्थ्यो त्यसमा अझ त्यसलाई विस्तार गर्नुहुन्थ्यो अब चाहिँ के विस्तार गर्ने होला परमेश्वरले अझ मलाई के प्रतिज्ञामा अझ के थप कुरा अझ पुष्ट प्रष्ट पार्नुहुन्छ भनेर तयार छ तर यसपालि अनि पहिला जहिले पनि उहाँले चाहिँ म तिम्रो लागि यो गर्नेछु म तिम्रो लागि यो गर्नेछु अब्राहम म तिम्रो लागि यो गर्नेछु प्रतिज्ञा नै दिइरहनुहुन्थ्यो तर यसपालि चाहिँ फरक छ परमेश्वरको कुरा यो पालि चाहिँ उसले सोच्दै नसोचेको कुरा उसले सुन्नुपर्छ परमेश्वर यसपालि चाहिँ अब्राहमबाट केही कुरा माग्नुहुन्छ यसअघि जहिले पनि अब्राहमलाई त्यो गरिदिनेछु यो दिनेछु अनन्तको लागि हो अब्राहम भनिरहनु भएको छ तर अब यसपालि चाहिँ अब्राहम अब मलाई त्यो देऊ एउटा कुरा माग्दै हुनुहुन्छ परमेश्वरले अब्राहमसँग यस्तो कुरा माग्दै हुनुहुन्छ जो चाहिँ अब्राहमको लागि अति नै प्यारो छ परमेश्वरले अब्राहमसँग यस्तो कुरा माग्दै हुनुहुन्छ अति प्यारो मात्र होइन उसको सबभन्दा प्यारो कुरा माग्दै हुनुहुन्छ हन्ना याद छ तपाईँले पढ्नु भएको छ हन्नाले आफ्नो छोरालाई प्रभुको सेवा गर्नलाई त्यहाँ एली कहाँ पठाउनु सिलो भन्ने ठाउँमा पठाउनु परेको थियो सानैमा त्यो एउटा कुरा हो एउटा आमाले त्यसो गर्नु तर यहाँ तर परमेश्वरले अब्राहमलाई भन्नुहुन्छ इसहाकलाई चाहिँ होम बलि चढा यस्तो त कहिले पनि सुनिएको थिएन छोटकरी भने अब्राहमले आफ्नो छोरा मार्नुपर्छ भनिरहनु भएको छ अब तपाईँ निश्चित हुन सक्नुहुन्छ कि परमेश्वर यहाँ बोलिरहनु हुँदाखेरि अब्राहम एउटा शब्द सुनिरहेछ ध्यान दिएर गम्भीर कुरा छ परमेश्वर बोल्दै हुनुहुन्छ यहाँ चाहिँ यहाँ के अरे 22:1 चाहिँ अब्राहमलाई जाँच्नु भयो परमेश्वरले भन्ने कुरा छ अब्राहमले आफ्नै छोरा इसहाकलाई बलि चढाउनु पर्छ भनेर परमेश्वरले आज्ञा दिनु अनि यहाँ नोट गर्नुहोस् अब दुई पदमा कसरी परमेश्वरले तोकेर शब्दहरू प्रयोग गर्नुहुन्छ अनि हरेक शब्द चाहिँ अब्राहमको लागि चाहिँ उसको हृदयमा छिर्ने छुरा जस्तै छ एकदम खोज्ने कुराहरू छ परीक्षा यस्तै हुन्छ दुई पदमा अनि उहाँले भन्नुभयो तिम्रो छोरा ल्याऊ कुनै पाठो होइन कुनै पशु होइन अब्राहमले त पहिल्यैदेखि नै पशुहरू चढाइरहेछ तर परमेश्वरले भन्नुहुन्छ तिम्रो छोरा ल्याऊ दोस्रो कुरा तिम्रो एकमात्र छोरा ल्याऊ अनि तीन पटक यो चाहिँ दोहोऱ्याएको छ तिम्रो एकमात्र छोरा एकमात्र छोरा एकमात्र छोरा अनि हामीलाई सम्झनुहुन्छ परमेश्वरले पनि संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र एकलौटा पुत्रलाई दिनुभयो यो एकमात्र भन्नाले चाहिँ कुन अर्थमा एकमात्र भने चाहिँ अद्वितीय अर्थात् इसहाक जस्तो अर्को कोही पनि छैन अब इस्माइल भन्न सकिँदैन कि नत्र इस्माइल त भन्नुहुन्थ्यो इसहाक भन्नुहुन्छ है साराबाट जन्मेको तिमी सय वर्ष हुँदाखेरि जन्माएको तिमी 25 पर्खेको सारा 90 हुँदाखेरि जन्मेको इसहाकलाई लिऊ र होम बलि चढाऊ र तेस्रो कुरा भन्नुहुन्छ ठिक इसहाक चाहिँ तेस्रो कुरा हो इस्माइल हो नि इसहाक अनि चौथो कुरा भन्नुहुन्छ अनि एउटा कुरा याद गर्नुहोस् है कोरानमा चाहिँ परमेश्वरको वचनलाई टेढा मेढा पार्ने काम गरेको छ यही ठाउँमा पनि अनि यो ठाउँमा त के भन्ने तर इस्माएललाई बलिदान चढाएको कुरा गरेको छ तर यहाँ परमेश्वरको वचनले भनेछ इसहाकलाई चौथो कुरा जसलाई तिमी प्रेम गर्छौ अब हेर्नुहोस् यहाँबाट देख्छौँ परमेश्वरले के जाँच्दै हुनुहुँदो रहेछ परमेश्वरले अब्राहमको प्रेम जाँच्दै हुनुहुन्छ परमेश्वरप्रतिको उसको प्रेमलाई जाँच गर्दै हुनुहुन्छ अनि यो शब्द प्रेम भन्ने शब्द चाहिँ बाइबलमा सबभन्दा पहिलो पटक उल्लेख भएको यही हो अब यो उल्लेखनीय छ जब कुनै बाइबलको उल्लेखनीय शब्द जस्तो कि अनुग्रह प्रेम पाप यस्तो शब्दहरू जब पहिलोचोटि प्रयोग हुन्छ नि ध्यान दिनुपर्छ यो चाहिँ बाइबल अध्ययनको एउटा नियम हो पहिलो उल्लेखको नियम भनिन्छ ल अफ फर्स्ट अकरेन्स बाइबलमा पहिलोपटक प्रेम भन्ने शब्द यहीँ पाउँछ ध्यान दिनु पऱ्यो अनि यहाँ चाहिँ यो उल्लेख हुँदाखेरि चाहिँ दुलहाले दुलहीलाई गर्ने प्रेमको कुरा छैन यहाँ त्यो नै आधारभूत होइन रहेछ अथवा यहाँ चाहिँ एउटा आमाले आफ्नो दुध चुसिरहेको बच्चालाई गर्ने प्रेमको पनि यहाँ उल्लेख छैन तर एउटा बुवाले आफ्नो छोरालाई गर्ने प्रेमको कुरालाई उल्लेख छ अनि यो उल्लेखनीय छ एकदम उल्लेखनीय किन सोच्नुहोस् न किन यो उल्लेखनीय छ पहिलोचोटि प्रेम शब्द हुँदा नै बाइबलमा कसरी देखा पर्छ भने बुवा छोरा पिता अनि पुत्र बुझ्दै हुनुहुन्छ योभन्दा तिनको स्वर अघि पनि मैले भने अनि तपाईँहरू सबैलाई थाहा छ धेरै जसोलाई थाहा छ किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र जन्माएको पुत्रलाई दिनुभयो भनेछ अनि उहाँमाथि विश्वास गर्ने कोही पनि नष्ट नहोस् तर उसले के पाओस् अनन्त जीवन पाओस् तर एउटा प्रश्न सोध्न चाहन्छु परमेश्वरले संसारलाई प्रेम गर्नुभयो भनेछ योभन्दा तिनको स्वरमा प्रश्न जब यो संसारै थिएन उहाँले यो संसार सृष्टि गर्नुभन्दा अगाडि उहाँले प्रेम गर्नलाई एउटा संसारै नहुँदाखेरि चाहिँ परमेश्वरले के प्रेम गर्नुहुन्थ्यो प्रश्न हो बाइबलमा त्यसको जवाब छ यूहन्ना 17 प्रभु येशूले यसको जवाब दिनुभएको छ यूहन्ना 17:24 संसार भएर मात्र त्यहाँ प्रेम भएको होइन वास्तवमा प्रेम चाहिँ संसारको अस्तित्व नभए पनि रहिरहने भइरहने कुरा हो किनभने बाइबलमा बताएको छ परमेश्वर प्रेम हुनुहुन्छ तर कसलाई प्रेम गर्ने उहाँले संसारै छैन कोही पनि छैन यहाँ चाहिँ हामी त्रिएकताको शिक्षा देख्छौँ योना 17:24 प्रभु येशूले भन्नुहुन्छ पितासँग प्रार्थना गर्दै हुनुहुन्छ हे पिता तपाईँले मलाई जतिजना दिनुभएको छ तिनीहरू पनि म जहाँ छु त्यहीँ मसँगै रहन् भन्ने इच्छा म गर्दछु त्यो चाहिँ हाम्रो लागि प्रार्थना गर्नुभएको एक दिन हामीलाई लिन आउनुहुनेछ र उहाँ जहाँ हुनुहुन्छ त्यहीँ हामीलाई राख्नुहुनेछ तर पढ्दैछौँ र तपाईँले मलाई दिनुभएको मेरो महिमा तिनीहरूले देखुन् हो एक दिन हामीले प्रभु येशूको महिमा देख्नेछौँ अहिले चाहिँ अन्धकारको समय हामी उज्यालो बत्ती भएर जिउनु परेछ एक दिन हाम्रो दुल्हा आउनुहुनेछ हाम्रो प्रभु आउनुहुनेछ अनि हामी उहाँलाई देख्नेछौँ अनि उहाँलाई महिमामा देख्नेछौँ पढ्दैछौँ किन यस्तो प्रभुको प्रार्थनाको विषय छ पितासँग किन यस्तो कुरा माग्दै हुनुहुन्छ पितासँग किनकि तपाईँले मलाई संसारको उत्पत्तिभन्दा पहिले प्रेम गर्नुभयो परमेश्वर पिताले पुत्रलाई संसारको उत्पत्तिभन्दै पहिला प्रेम गर्नुभयो यहाँ देख्छौँ कि प्रेम चाहिँ पिता र पुत्रको बिचमा अनन्त देखिरहेको कुरा रहेछ त्यसको कारण हामी चाहिँ प्रेमको पात्र हुन पाएका छौँ उहाँको कहाँ पुत्रमा पुत्रलाई प्रेम गर्नुहुन्छ अनि जो जो उहाँको पुत्रमा आउँछन् उनीहरू चाहिँ परमेश्वरको प्रेमको पात्र हुन्छन्। पुत्र बाहिर रहनुहोस् तपाईँले चाहिँ परमेश्वरको प्रेम कहिले पनि थाहा पाउनुहुन्न, उल्टो परमेश्वरको क्रोध मुनि पर्नुहुन्छ। अनि पुत्रले चाहिँ हाम्रो लागि सबै कुरा पितासँग माग्दिनुहुन्छ अनि पिताले सबै कुरा दिनुहुन्छ। अनि यहाँ देख्छौँ किनभने पिताले चाहिँ पुत्रलाई प्रेम गर्नुहुन्छ। यूहन्ना 1:18 पनि यो पढ्छौँ। हामी प्रेम बुझ्न चाहिँ कहाँ हेर्नुपर्ने रहेछ यहाँ हेर्दैछ। सुरु चाहिँ यहाँबाट गराउनुहुन्छ, पिताले आफ्नो पुत्रलाई गर्नुभएको प्रेम। 1:18 लेखेको छ, परमेश्वरलाई कुनै मानिसले कहिले देखेको छैन, जन्माइएका एउटै पुत्रले मात्र जो पिताको कहाँ हुनुहुन्छ, छातीमा हुनुहुन्छ। अर्थात् पुत्र चाहिँ पिताको छातीमा बस्नुहुने व्यक्ति हुनुहुन्छ। यसको माने चाहिँ पुत्र चाहिँ अति प्रिय हुनुहुन्छ, बहुमूल्य हुनुहुन्छ र प्यारो हुनुहुन्छ परमेश्वरको लागि। यो कुरा हामीलाई खास बुझ्दैनौँ, अनन्तदेखिको यस्तो प्रेम है पिता र पुत्रको बिचमा। तर यहाँ परमेश्वरले चाहिँ अलिकति यहाँ चित्र दिँदै हुनुहुन्छ, अब्राहम र इसहाकबाट हामीलाई सहायता गर्दै हुनुहुन्छ। फर्केर जाउँ उत्पत्ति 22। अनि समय यो पालि जति थोरै भएकोले हामी जति हेर्न सक्छौँ हेर्छौँ है। अनि तपाईँहरू कतिजना टाढो जानुपर्ने पनि हुन्छ, तर यहाँ चाहिँ ध्यान दिउँ पहिला। यहाँ के सिकिरहेछ भने जब परमेश्वरले अब्राहमलाई पहिला बोलाउनु भयो उसको घरबाट, उसले चाहिँ बुवालाई भन्दा तपाईँलाई प्रेम गर्छु भनेर प्रमाणित गरे। अब यहाँ चाहिँ इसहाकको सवालमा चाहिँ म मेरो छोरालाई भन्दा म तपाईँलाई प्रेम गर्छु भनेर चाहिँ देखाउँदै पनि छ। अनि त्यो ठाउँ चाहिँ मोरिया डाँडामा चाहिँ यो बलिदान चढाउनु पर्ने कुरा चाहिँ छ, जुन दुई पदमा मोरिया देशमा भनेको यरुसलेमको एरियामा। अनि यसबाट हामी थाहा पाउँछौँ कि साँच्चै नै यो चाहिँ कलवरी क्रुसमा हुने प्रभु येशु ख्रिस्टको मृत्युको तस्बिर नै हो। यो पुरै घटनाले चाहिँ त्यसको पूर्वदर्शन दिइरहेको छ। अनि एउटा दुईवटा कुरा हेरेर हामी चाहिँ यसबाट केही लिनेछौँ शिक्षा। अब्राहम चाहिँ यो आज्ञा पाएपछि उसले के गर्छ, उस चाहिँ बिहानै उठ्छ। यहाँ देख्छौँ अब्राहमको आज्ञा पालन, साँझो आज्ञा पालन चाहिँ छिट्टो गर्छ, कुनै ढिलासुस्ती छैन। एक दुई दिन सोचौँ क्यारे, पर्सी गरौँ क्यारे, होइन, परमेश्वरसँग तर्क गरौँ क्यारे, छैन, केही पनि छैन, अलिक पनि ढिलो छैन। ऊ चाहिँ पुरा आज्ञा मान्ने व्यक्ति छ, आधा मनले पनि छैन। अनि अर्को कुरा देख्छौँ, अब्राहमले चाहिँ यहाँ थुप्रै कुरा छ, कुन मात्र रोज्ने भइरहेछ यहाँ सायद एउटा कुरा रोजेर अन्त गर्नु पर्ला। त्यो चाहिँ के भने अब्राहमले चाहिँ भनेको कुरा जुन चाहिँ हामी कहाँ पढ्छौँ भने 5 अब्राहमले 7 अरू दुईजना जवानहरू पनि लान्छन्, इसहाक पनि लान्छन्। इसहाकको उमेर कति थियो यो पालि मैले यसलाई राम्रोसँग अध्ययन गर्दाखेरि चाहिँ पहिलाको भन्दा फरक विचार आएको छ। प्रायः जसो मैले 13-14 होला भन्थेँ, किन त्यस्तै सुनेको थिएँ मैले, तर जब यहाँ अध्ययन गर्दै गएँ है धेरै समय बितेछ भनेछ एक छ। अनि अर्को चाहिँ 23 अध्यायमा चाहिँ साराको मृत्यु 127 वर्षको उमेरमा भएको छ भनेको छ. भनेको साराईको मृत्यु हुँदा इसहाक चाहिँ 37 वर्ष पुगिसकेको थियो. बिचमा यो घटना छ है. कति वर्ष थियो? शब्द चाहिँ जुन केटा भन्ने छ नि, केटा र जवान भन्ने शब्द एउटै हो वास्तवमा हिब्रूमा, नार भन्ने शब्द. अनि त्यो शब्द चाहिँ 17 वर्षलाई पनि प्रयोग भएको छ. युसुफ 17 वर्ष हुँदाखेरि उसलाई यही शब्द प्रयोग गरेछ. तर युसुफ 30 वर्ष पुग्दाखेरि पनि त्यही शब्द प्रयोग भएको छ, नार. अनि त्यसैले यो चाहिँ प्रभु येशु ख्रिस्टको चित्रण भएकोले म चाहिँ अहिले चाहिँ केमा झुकाव छ भने, अब खालि तोकेको त छैन, तर युसुफ चाहिँ, के अरे युसुफले इसहाकको उमेर चाहिँ प्रभु येशुको जस्तै उमेर पुगेको किन हुन सक्दैन? 30 वर्षको उमेर लगभग. अनि त्यत्रो भारी दौरा बोकेको छ, 8-9-10 वर्षको बच्चा त कदापि पनि होइन है. उकालो चढ्नु परेको छ है. अनि यो चाहिँ प्रभु येशुको तस्बिर हो. जे होस्, यहाँ चाहिँ हामी एउटा कुरा के हेर्नेछौँ भने 5:15 भन्छ, अनि अब्राहमले आफ्नो जवानहरूलाई भने तिमीहरू यही गधासँग बस, अनि म र यो केटो चाहिँ अलिक पर जान्छौँ र के गर्नेछौँ? उपासना गर्नेछौँ, भनेको परमेश्वरलाई दण्डवत गर्नेछौँ, अनि तिमीहरूका फर्केर आउनेछौँ. यहाँ चाहिँ अब्राहमको विश्वास देख्छौँ. उसले पुरै उसलाई विश्वास थियो कि इसहाकलाई म त्यहाँ त लानै पर्छ, इसहाकलाई मैले त्यहाँ चाहिँ बलि चढाउनै पर्छ, तर इसहाकलाई चाहिँ परमेश्वरले जिउँदो पार्नुहुन्छ. किनभने इसहाक भने तिम्रो वंश हुनेछ र सारा करारको प्रतिज्ञाको पात्र चाहिँ इसहाक भएकोले इसहाक मरेको मरे त हुनै सक्दैन. त्यसैले इसहाक चाहिँ जीवित लिएर म फर्किने छु भन्ने कुरा उसले चाहिँ विश्वास गरेको यहाँ देख्छौँ. अनि आज पनि एउटा व्यक्तिले मुक्ति पाउनलाई चाहिँ के गर्नुपर्छ? रोमी 10 एक्चुली हेर्नुहोस् त, रोमी 10, अनि यसलाई नै हाम्रो अन्तिम पद बनाउनु छ. रोमी 10 9 पदमा यहाँ लेखेको छ, यदि तिमीले आफ्नो मुखले प्रभु येशूलाई स्वीकार गर्यो भने र परमेश्वरले उहाँलाई मरेकाहरूबाट बौराएर उठाउनु भयो भने, आफ्नो हृदयमा विश्वास गर्यो भने तिमीले मुक्ति पाउनेछौ. त्यसैले बौरी उठ्नु भएको प्रभु येशूमाथि विश्वास गर्नेले चाहिँ मुक्ति पाउँछ. परमेश्वर मरेकालाई जीवन दिन सक्नुहुन्छ. मुक्ति नपाएसम्म तपाईँको आत्मा त मरेको छ, अनि तपाईँलाई जीवन चाहिरहेको छ, नयाँ हृदय चाहिएको छ. तपाईँलाई चाहिँ चाहिएको जीवन चाहिँ प्रभु येशूसँग छ. अनि प्रभुको इच्छामा चाहिँ हामी यो अध्यायलाई चाहिँ अझ राम्रोसँग पछि हेर्नेछौँ. समयको कारण चाहिँ यहाँ रोक्नेछौँ.